नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दलहरूलाई सहमतिमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह, संशोधन प्रस्ताव अघि बढ्नै नदिने एमाले अध्यक्ष ओलीको अडान, सभामुखले पर्सी शीर्ष नेतासँग छलफल गर्ने।
सरकारद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सूची बदर, गलत नतिजा प्रकाशनमा जिम्मेवार पदाधिकारीलाई कार्यवाही हुने।
सोमबारदेखि अनलाइनबाटै लाइसेन्सको फारम भर्न सकिने, 4 ठाउँमा सेवा केन्द्र खोलेर लाइसेन्स वितरण सहज बनाउने सरकारको तयारी।
अल जजिराका पत्रकार इजिप्टमा पक्राउ, इजिप्टमा सरकार ढाल्ने प्रयास गरेको आरोप।
र सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मी शीर्ष स्थानमा, व्यक्तिगत रूपमा खेल सामान जुटाएर प्रतियोगितामा सहभागी हुनु परेको खेलाड़ीको गुनासो।
जिल्लाहरूले या त क्षेत्रहरूले गर्न नसके पनि हामीहरूको आफ्नो प्रश्नले हामीले जुटाइराखेका छौँ।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मीना कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लाइसक्यो, तिम्रो छोरीलाई नि?
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हो मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन, चुनाव, महाभियोग लगायतका विषयमा सहमतिमा आउन दलहरूलाई पुनः आग्रह गर्नुभएको छ। दाङको गोराईमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले संसदमा प्रस्ताव दर्ता भइसकेकाले फिर्ता हुन नसक्ने भन्दै संसदबाटै त्यसको समाधान निकाल्नुपर्ने दोहोर्याउनुभयो। संशोधन प्रस्ताव फेल गरेर देखाउन विपक्षीलाई चुनौती गरेका उहाँले यसलाई चुनौती नठान्न पनि आग्रह गर्नुभयो। संशोधन प्रस्तावमा 5 नम्बर प्रदेशको विषयमा एमाले चाहिने भन्दा बढ़ी उचालेको उहाँको आरोप थियो। प्रधानमन्त्री प्रचण्डले आफूले पद सम्हालेदेखि नै विपक्षीले नकारात्मक टिप्पणी गरेर काम गर्न नदिएको गुनासो गर्नुभयो। प्रधानमन्त्री दाहाल आजै रोल्पा पनि पुग्नु भएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव अघि नबढ़ने दोहोर्याउनु भएको छ। नेकपा एमाले बागलुङको 8 जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले भोट हालेर राष्ट्रिय अस्तित्व समाप्त पार्न नसकिने बताउनुभयो। ओलीले सरकार अरूले नै बनाइदिएको आरोप लगाउँदै राष्ट्रहितको कुनै पनि काम यो सरकारले नगर्ने दावी गर्नुभयो। कांग्रेसलाई बेइमानको संज्ञा दिँदै ओलीले माओवादीलाई कतिन्जेल काँध बोक्ने भनी प्रश्न गर्नुभयो। ओलीले राजनीति भनेको देश बनाउने विधि भएको भन्दै जालझेल गरेर राजनीति नगर्न आग्रह गर्नुभयो।
व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। संसद बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइए पनि भोलि इसाई धर्मावलम्बीको चाड क्रिसमस परेकाले सांसदको आग्रहमा बैठक आगामी पुस 12 गते मंगलबार 1 बजे मात्रै बस्ने संसद सचिवालयले जनाएको छ। यसैबीच सभामुख ओन्सरी घरतीले पर्सि सोमबार शीर्ष नेतासँग छलफल गर्ने तयारी गर्नुभएको छ। संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानको पहलका लागि सभामुख घरतीले शीर्ष दलका नेतासँग छलफल गर्न लाग्नु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रले शक्तिशाली भएर नभई छटपटीमा विज्ञप्ति निकालेको आरोप लगाउनु भएको छ। दाङको घोराहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले पूर्व राजाको वक्तव्य धमिलो पानीमा माछा मार्ने प्रयास बाहेक अरू केही नभएको तर्क गर्नुभयो। पूर्व राजाले धेरै बोले दुःख पाउने भन्दै प्रधानमन्त्री प्रचण्डले नबोल्न सुझाव दिनुभयो। पूर्व राजाले गत बुधबार विज्ञप्ति निकालेर बाह्य शक्तिको आड़मा देशमा अस्थायी सत्ता हावी भएको गुनासो गर्नुभएको थियो। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटो छरितो पारदर्शी तथा सुशासन कायम गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सरकारी कार्यालयका कार्यालय प्रमुखलाई निर्देशन दिँदै वहाँले विकास निर्माणका कामलाई योजना बनाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ 21 गते 240 निर्वाचन क्षेत्रमा एकैपटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ। राप्रपा र राप्रपा नेपाल बीचको एकीकरणपछि जिल्ला गाउँ नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ 25 गते 75 जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन 2 गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पार्टी महाधिवेशन फागुन 6 9 गतेसम्म काठमाण्डुमा गर्ने निर्णय भइसकेको छ। पार्टी एकीकरणपछि दुवै पार्टीभित्रको सन्तुलन मिलाउन झण्डै 4,000 प्रतिनिधि छनौट हुने उहाँले बताउनुभयो। गएको मंगिर 6 गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण शुरू गरिएको छ। अहिलेसम्म 70 जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ।
सरकारले भोलि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो। यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि इसाई धर्मावलम्बीहरूका लागि मात्र विदा दिइएको थियो। आजको मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गएको कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजा सूचीलाई बदर गरेको छ। प्रतिष्ठानले गत मंगिर 15 र 17 गते प्रकाशित गरेको नतिजा सूची विवादित भएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी छानबिन गरेको थियो। छानबिन समितिले नतिजा सूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटि तथा लापरवाही भएको प्रतिवेदन बुझाएपछि मन्त्रालयले सूची बदर गर्न निर्देशन दिएको हो। त्रुटिपूर्ण नतिजाका लागि जिम्मेवार पदाधिकारी तथा कर्मचारीलाई कार्यवाही गर्न पनि सिफारिश गरिएको छ। यसैबीच मन्त्रालयले यसपटकका लागि पहिलो चरणको परीक्षामा सामेल भएका सबै 1769 जना परीक्षार्थीलाई बाँकी परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्न समेत निर्देशन दिएको छ। परीक्षाको बाँकी प्रक्रियाको अनुगमन तथा समन्वय गर्न पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा कानूनविद विजय मिश्र र परीक्षाविद सीताराम बुढाथोकी रहेको 3 सदस्यीय परीक्षा अनुगमन तथा समन्वय समिति गठन गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा 60 जनालाई एमबीबीएस पढ़ाउँदै आएको छ।
सवारी चालक अनुमति पत्र लाइसेन्सको फर्म पर्सीदेखि अनलाइनबाटै भर्न मिल्ने भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पर्सी सोमबारदेखि लाइसेन्सका लागि अनलाइन फारम भर्न पाइने बताउनु भएको छ। भोलि अनुमति पत्रको लागि अनलाइन फारमको उद्घाटन गरिने र पर्सीदेखि अनलाइन फारम भर्न पाइने जानकारी दिनुभएको हो। एकान्त कुनासँगै कलंकी चावहिल र भक्तपुरमा पनि कार्यालय राखेर लाइसेन्स वितरणका कामलाई सहज बनाउने उहाँले बताउनुभयो। सरकारले काठमाण्डौ तराई द्रुत मार्ग निर्माणका लागि कार्यदल गठन गरिसकेको बताउँदै कार्यदलले डीपीआर वित्तीय व्यवस्थापन र टेण्डर प्रक्रियाबारे अध्ययन प्रतिवेदन बुझाउने पनि बताउनुभयो।
जुम्लामा यो वर्ष स्याउबाट झण्डै 13 करोड़ रूपियाँ बराबरको आमदानी हुने भएको छ। जिल्लामा जम्मा 850 हेक्टरमा उत्पादन भएको स्याउबाट 13 करोड़ आमदानी हुने भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी बालाराम देवकोटाले जानकारी दिनुभयो। जुम्लामा उत्पादन भएका 3,150 टन स्याउमध्ये 2,050 टन जिल्ला बाहिर निर्यात भइसकेको उहाँले जानकारी दिनुभयो।
सुदूरपश्चिममा यो वर्ष वर्षे बालीको उत्पादनमा वृद्धि भएको छ। धान, मकै, कोदो र फापर लगायतका बालीहरूको उत्पादन गत वर्षको तुलनामा बढ़ेको सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ। सुदूरपश्चिम क्षेत्रीय कृषिका निमित्त निर्देशक पशुपति पोखरेलका अनुसार धानको उत्पादन गत वर्षको तुलनामा 8.61%, मकैको 8.28%, कोदोको 10.38% र फापरको 3.20%ले बढ़ेको छ।
किसानलाई सूचना प्रविधि मार्फत जलवायु मैत्री बनाउन डोटीमा मोबाइल वितरण गरिने भएको छ। जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशुसेवा कार्यालयको समन्वयमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना लागू गर्न कृषकलाई मोबाइल वितरण गर्न लागि हो। वितरण गरिएका मोबाइलमा हाम्रो कृषि एप्लिकेशन राखेर मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधि कार्यालयका सम्पर्क नम्बरबारे किसानलाई जानकारी दिने आयोजनाका निर्देशक घिमिरेले जानकारी दिनुभयो। सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तथा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
मीना कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हो मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दलहरूलाई सहमतिमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह, संशोधन प्रस्ताव अघि बढ़नै नदिने एमाले अध्यक्ष ओलीको अडान, सरकारद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको MBBS प्रवेश परीक्षाको नतिजा बदर लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, सबैभन्दा शुरूमा सातौं राष्ट्रिय खेलकुद सम्बन्धी प्रसंग। सातौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जितेका छन्। इटहरीमा भएको 1500 मिटर दौड़ 4:04.38 पूरा गर्दै हरिले स्वर्ण जितेका हुन्। 1500 मिटर दौड़मा सेनाकै छत्रबहादुर दाहालले रजत तथा पुलिसका करण खड्काले काश्य पदक जिते। यसैगरी महिलातर्फ 1500 मिटर दौड़मा सेनाकै सरस्वती भट्टराईले बाजी मारिन्। महिलातर्फको रजत पदक सशस्त्र प्रहरीको एपीएफ क्लबकी पुमली राणा तथा काश्य पदक आर्मीकी लक्ष्मी पाण्डेले जितेन।
महिला फुटबलको उपाधि सशस्त्र प्रहरीको ईपीएफ क्लबले जितेको छ। आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा 4-3 हराउँदै एपीएफले स्वर्ण जितेको हो। पुरूष फुटबलमा भने आज मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी भएका छन्। पूर्वाञ्चललाई मध्यमाञ्चलले पूर्वाञ्चललाई 1-0 तथा पश्चिमाञ्चलले नेपाल पुलिसलाई 3-0 हराएका हुन्।
प्रतियोगिता अन्तर्गत कराँतेको एकलकातामा एपीएफका परशुराम बास्तोलाले स्वर्ण पदक जितेका छन्। यो सँगै बास्तोलाले राष्ट्रिय खेलकुदमा ह्याट्रिक गरेका छन्। उनले काठमाडौँमा भएको 5 र धनगढ़ीमा भएको 6 राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक जितेका थिए। प्रतियोगितामा सेनाका डम्बर बहादुर आले मगरले रजत र सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले काश्य पदक पाए। यस्तै महिलातर्फको एकलकातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मुक्तानलाई पाखा लगाउँदै स्वर्ण जितिन्। सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी वर्षा साउदले काश्यमा चित्त बुझाए।
जुडोमा आज 9 स्वर्णको छिनोफानो भएको छ। पुरूषतर्फको 45 केजी मुनिको खेलमा आर्मीका सुबोध मण्डल, 55 केजी मुनि मध्यमाञ्चलका किरण गजेल, 66 केजी मुनि मध्यमाञ्चलका इन्द्रबहादुर श्रेष्ठ, 81 केजी मुनि मध्यमाञ्चलकै मोहन सुनवार, 100 केजी मुनि मध्यमाञ्चलकै रविन श्रेष्ठले स्वर्ण पदक जिते। यस्तै महिला 48 केजी मुनि पुलिसकी सरिता चौधरी, 57 केजी मुनि आर्मीकी मनिता श्रेष्ठ प्रधान, महिला 60 केजी मुनि मध्यमाञ्चलकी सुनिता मगर, 78 केजी माथि सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण जितेका छन्। यस्तै दमकमा भएको आईटीएफ तेक्वान्दोमा आर्मीकी निष्मा बस्यालले स्वर्ण पदक हात पारेकी छिन्।
एथलेटिक्सको 100 मिटर दौड़मा पुरूषतर्फ मध्यमाञ्चलका याम साजन सुनार र महिलातर्फ त्रिभुवन आर्मी क्लबका कृष्णा चौधरीले स्वर्ण जितेका छन्। हाई जम्पमा पुरूषतर्फ आर्मीका सूर्य खत्री र महिलातर्फ पुलिसकी केसरी चौधरीले स्वर्ण पदक जितेका छन् भने सर्टपुटमा पुरूषतर्फ आर्मीका टंक दहाल र महिलातर्फ नेपाल पुलिसकी चन्द्रकला लामकादेले स्वर्ण जितेका छन्। लामकादेले आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। चन्द्रकलाले 11.56 मिटर दूरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी हुन्।
पुरूष क्रिकेटमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब विजयी भएका छन्। आज भएको खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई 87 रनले तथा पुलिसले पश्चिमाञ्चललाई 17 रनले पराजित गर्यो। महिला क्रिकेटमा मध्यपश्चिमाञ्चल विजयी भएको छ। मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई 2 विकेटले हराएको हो।
राष्ट्रिय प्रतियोगिताको पदक सूचीमा त्रिभुवन आर्मीले अग्रता लिएको छ। पदक जित्ने खेलाड़ीहरूमा खुशियाली छाएको छ, तर सबै खेलाड़ीले जितको स्वाद चाख्न पाउँदैनन्। प्रतियोगितामा सहभागी हुन र पदक जित्न खेलाड़ीले मात्र गरेर केही सम्भव हुँदैन। यसमा विभिन्न पक्षको समन्वय हुनुपर्छ। पटक पटक मिति सर्दै शुरू भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा भने त्यो समन्वय नहुँदा खेलाड़ी र प्रशिक्षक समस्यामा परेका छन्। सुनसरीबाट उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
खेल सामग्री जुटाउनमा अब एक्सपेन्सिभ हुन्छ होइन, यो हाम्रो क्रिकेटको सामानहरू, त्यही पनि हामीहरूको पर्सनल सबैको छ होइन, अब जिल्लाहरूले या त क्षेत्रहरूले गर्न नसके पनि हामीहरूको आफ्नो पर्सनल हामीले जुटाइराखेको छौँ।
गाह्रो छ सर, त्यो नहुँदाखेरि अब सबै सामानहरू आफूले जुटाउनु पर्ने हुन्छ। अब सर गाह्रै छ त्यसको लागि, त्यो परिवारको सपोर्ट भएरै सर यहाँसम्म हामी आएका छौँ, नत्र भने सायद परिवारको सपोर्ट नभएदेखि हामी यहाँसम्म खेल्न अवश्य पनि आउने थियो होला है। अब सिलेक्सन गेम हुन्छ, अब होइन इन्टर स्कुल कलेज गेमहरू भइरहेको हुन्छ, परिवारकै सपोर्टै हो, उहाँहरूको सपोर्टहरूले गर्दाखेरि आज हामी एक ठाउँबाट अर्को ठाउँमा खेल्न आइरहेका छौँ। सायद परिवारको सपोर्ट नभएदेखि अवश्य हामी खेल्न आउन सक्दैन थियौँ।
मध्यमाञ्चल क्रिकेट टिमका सदस्यहरूले भने जस्तै क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खेल सामग्री खेलाड़ी आफैले जुटाउनु पर्छ। न क्रिकेट संघ क्यानले सहयोग गरेको छ, न त अरू कसैले। घर परिवारको सहयोगमा आफ्नै खर्चमा खेलिरहेका खेलाड़ीहरू राष्ट्रिय प्रतियोगितामा आएपछि झन् समस्यामा परे। हिजो पूर्वाञ्चल र पश्चिमाञ्चल बीच भएको महिला क्रिकेटमा पश्चिमाञ्चलका खेलाड़ीहरूले जर्सीसम्म लाउन पाएनन्। प्रशिक्षक जङ्ग बहादुर थापा मगर,
हिजो बिना ड्रेसको खेल लियो, ड्रेस पाइएन। अब केही अब या प्राविधिक कारणले होला या केही होला, अब सुनेको थियो ड्रेस चाहिने विराटनगर पुगे गरे, फेरि कहिले उता धरानतिर पनि पुग्यो भन्ने सुनिन्छ। आज बिहान बिहान ड्रेस पाइयो।
खेल सामग्री चाहिँ,
खेल सामग्रीहरू त अब आफ्नो आफ्नै हुन्छ, त्यो खेल सामग्रीहरू क्षेत्रले अब दिने अहिलेसम्म मैले दिएको थाहा पाएको छैन।
नेपाली खेल क्षेत्रमा भएको व्यथितिको यो एउटा नमुना मात्रै हो, योभन्दा ठूल्ठूला समस्या खेलाड़ी र प्रशिक्षकहरूले भोगिरहनु परेको छ। क्रिकेट जस्तो सम्भावना बोकेको खेलमा समेत नियमित खेल नहुँदा खेलाड़ीहरू पलायन भइरहेका छन्। महिला क्रिकेट टोली पूर्वाञ्चलका प्रशिक्षक प्रदीप राज पाण्डे,
अब यस्तो बिजोग छ नि, अब के गर्ने, अब प्रतिष्ठाको कुरा पनि छ, अब म्यानेज गरेर खेलाइदिनु पर्ने हुन्छ। अब जस्तो कस्तो हुन्छ नि, त्यो भित्र जति चोट लाए पनि अब कस्तो हुन्छ नि, हामीले बाहिर देखाउन नसकेको मात्रै भइरहेछ क्या, त्यो चोटभित्र आफैले जाने उ गर्यो।
महिला क्रिकेटको सबैभन्दा ठूलो समस्या भनेको नै नियमित खेल नहुनु हो। राष्ट्रिय प्रतियोगितामा खेल्न आउने विभागीय टिम बाहेक कसैले पनि एक हप्ता भन्दा बढी क्लोज क्याम्पमा बस्न पाएनन्। उनीहरूका लागि राज्य र खेल संघले दिने भनेको वर्षमा 1-2 पटक हुने खेल अवधिभरको भत्ता मात्रै हो। तैपनि खेलाड़ीहरूले आफ्नै बलबुतामा इज्जत जोगाइरहेका छन्।
म्याग्दीको भगवतीमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयवासीले 7,50,000 रूपियाँ बराबरको जग्गा उपलब्ध गराएका छन्। स्वास्थ्य चौकीको भवन निर्माणका लागि दुई व्यक्तिले 4 रोपनी भन्दा बढ़ी जग्गा उपलब्ध गराएका हुन्। भव बहादुर भण्डारीले 6.5 लाखमा 3 रोपनी र लोक बहादुर भण्डारीले 1 लाख रूपियाँ भन्दा बढ़ीमा 1 रोपनी जग्गा किनेर उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख अहेब टीका बहादुर शाहीले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194।
41 07 007, 98 5 11 72 194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
रयालीमा यस पालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत, नाक्सुब्बा, खरिदार, बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, नियर किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509, 98-494-21216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01-442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका समाचार उत्पादक मोहम्मद हुसैन इजिप्टमा पक्राउ परेका छन्। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई सत्ताच्युत गर्ने प्रयास गरेको तथा प्रतिबन्धित मुस्लिम ब्रदरहुड पार्टीका सदस्य भएको आरोपमा उनलाई पक्राउ गरिएको अल जजिराले जनाएको छ। हुसैनलाई कहाँ राखिएको छ भन्ने बारे भने केही खुलेको छैन। समाचार संस्थाले हुसैनलाई छिटोभन्दा छिटो रिहा गर्न तथा उनको सुरक्षाको प्रत्याभूति दिन इजिप्टेली अधिकारीहरूलाई आग्रह गरेको छ।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंग दर्पणको पालो। रंग दर्पण लिएर आइपुग्नु भएको छ साथी विराटनगरबाट, साथी सुमन तिमल सिन्हा।
आजको रंग दर्पण झापाका युवाले थालेको सारङ्गी संरक्षणको विषयमा केन्द्रित छ। झापा पथरिया 8 का युवा आफ्नो पेसाको संरक्षण गर्दै हिँडेको धेरै भयो। सारङ्गीको धुन लोप हुन नदिनैका लागि आफूहरू लागि परेको सारङ्गी वादक शिव गन्धर्वको भनाइ छ।
खास भनौँ अब पुर्ख्यौली पेसा पनि अब एउटा नेपालीको कल्चर जोगाउने उद्देश्यले पनि हो। अब यसरी गाउँदै बजाउँदै गीत सुनाउँदै हजुरहरूलाई मनोरञ्जन दिँदै होइन, यसो त्यसबाट हामीलाई पनि यसो 2-4 पैसा आय स्रोत हुन्छ कि भन्ने एउटा आशाले। सबै मानिस एकै प्रकारको हुन्न, अब कतिपय मानिसहरूले अब मन पराइ पनि दिनुहुन्छ। जस्तै अब यहाँ अहिले हामी भेला भएर यत्रोजना भेला भएर गीत सुनिदिनु भयो, अब कसैले हेट भाइ यस्तो यौन केटाहरू छौ बाहिरतिर जाने कि त यसो गाउँतिरै एउटा काम गर्ने खाने भन्ने खालको कुरा पनि गर्नुहुन्छ।
Call me
शिव गन्धर्व मात्र होइन, उहाँसँगै रहनु भएका तारा गन्धर्वले पनि 8 वर्षको उमेरदेखि नै सारङ्गी बजाउँदै हिँड्नुभयो। यसरी सारङ्गी बजाउँदै हिँडेको पनि 15 वर्ष नागिसक्यो, तर अझै सन्तुष्ट हुन सक्नु भएको छैन।
सानैदेखि नै 8-9 वर्षदेखि नै बजाउँदै हिँडेको, हामी हजुर गाउँ गाउँ पनि हिँडिन्छ, बजार बजारतिर पनि हिँडिन्छ, सबै प्राय ठाउँतिरै हिँडिन्छ। अहिलेसम्म त अब ठिकै भइरहेछ, अब आउँदो अब के हुने त्यो थाहा भएन। समय भनेको हाम्रो अब त्यस्तै हो, कहिले हुन्छ कहिले हुँदैन त्यस्तै हो, फिक्स चाहिँ हुँदैन। यो बुहारले नै सिकाउनु भएको हामीलाई,
बाबाजीहरूबाटै हो।
सारङ्गी बजाउँदा अब गाइने पनि भन्छन्, गाइने चाहिँ अब गीत गाइडेर गाइने भन्छ।
बाजा बजाएर हिँड्दा रमाइलो हुने उहाँ बताउनुहुन्छ। आफ्नो बाबु बाजेले सिकाएको सिपको आधारमा रोजगारीको बाटो पहिल्याउँदै अनि सारङ्गी संरक्षण गर्दै यी युवाहरू हिँडेका छन्। झापाको पत्थरिया आठ सुकना डिहीका 41 घर गन्धर्व मध्ये धेरैले सारङ्गी बजाउने काम छाडिसकेका छन्, अरू पेसा व्यवसायमा लागेका छन्। तर यहाँका 3 भाइ वर्षौंदेखि गीत गाउँदै हिँडिरहेका छन्। 22 वर्षदेखि सारङ्गी रेड्दै आएका शङ्कर गन्धर्व,
40-41 घर छ, होइन सबैले त बजाउनुहुन्न, कति प्राय अब अरूतिरै काम गर्नेहरू पनि हुनुहुन्छ र कुनै कुनै हिँड्नुहुन्छ, यसरी कम्ती मात्रामा हिँड्नुहुन्छ।
धेरै त यो बजाउन छोडेर बित्दै जान थाले,
जाने जाँदै गर्छन्, तर हामी चाहिँ गइएको छैन, अब बिस्तारै हामी पनि फोन त जानुपर्ने अवस्था हुन्छ कि।
युवाहरू यसरी सारङ्गीमा लाग्नुलाई धेरैले सकारात्मक रूपमा लिँदै आएका छन् अनि यी युवाहरू पनि खुसी नै देखिन्छन्। दैनिक 500 देखि 2000 सम्म कमाउने गरेको उनीहरू सुनाउँछन्।
जाँदा त राम्रै छ, अहिले सन्त राम्रै गरी चल्दैछ, दुःख सुख चलिरहेछ हाम्रो, कोही बेला भए पनि र पनि यसो अलिअलि 200 हाजिरा बस्छ।
भनेको कति जति बस्छ?
त्यही कोही बेला भए पनि हाल्छ, कोही बेला हुँदैन, निश्चित चाहिँ हुँदैन, र पनि यसो बढी बसेको दिन त कोही बेला भए पनि हाल्छ, 500-1000-1500 पनि हुनसक्छ कोही बेला, तर कोही बेला हुँदैन, त्यस्तै निश्चितै छैन।
नेपालको सांगीतिक इतिहासमा सारङ्गीको आफ्नै महत्व छ। पूर्वमा सारङ्गीको धुन तुलनात्मक रूपमा कम सुनिन्छ, तर झापाका 3 गन्धर्व युवा आफ्नो पेसा संरक्षणको कुरा उठाउँदै सहर बजारमा सारङ्गी रेड्दै हिँडेका छन्। पुराना बाजा लोप हुँदै जान थालेको अवस्थामा यस्ता युवाहरू सारङ्गी संरक्षणको पक्षमा देखिन्छन्। उनीहरूको अभियानलाई अरूले पनि होस्टेमा हैसे गर्न आवश्यक छ।
रंग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दलहरूलाई सहमतिमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह, संशोधन प्रस्ताव अघि बढ्नै नदिने एमाले अध्यक्ष ओलीको अडान, सभामुखले पर्सि शीर्ष नेतासँग छलफल गर्ने,
सरकारद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सूची बदर, गलत नतिजा प्रकाशनमा जिम्मेवार पदाधिकारीलाई कार्यवाही हुने,
सोमबारदेखि अनलाइनबाटै लाइसेन्सको फारम भर्न सकिने, चार ठाउँमा सेवा केन्द्र खोलेर लाइसेन्स वितरण सहज बनाउने सरकारको तयारी,
अल जजिराका पत्रकार इजिप्टमा पक्राउ, इजिप्टमा सरकार ढाल्ने प्रयास गरेको आरोप,
र सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मी शीर्ष स्थानमा, व्यक्तिगत रूपमा खेल सामान जुटाएर प्रतियोगितामा सहभागी हुनु परेको खेलाड़ीको गुनासो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।